घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियारसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिङ्गा एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
निर्मला हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन एसपी विष्टको पनि डिएनए परीक्षण गरिने,
न्याय दिन नसके आफूहरूलाई पनि गोलीहानी मारिदिन सरकारसँग निर्मलाका आमा बुवाको आग्रह,
लामो समयदेखि विद्युत अभाव झेल्दै आएका बझाङवासी अब छिट्टै त्यो समस्याबाट छुटकारा पाउने,
जिल्ला अदालत कैलालीले गरेका फैसला र निर्णय कार्यान्वयन भएनन्,
नेपालको ऐतिहासिक तथ्य र नक्सा हेरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन,
वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक समितिबाट पारित
र नेपाली फुटबल टोली स्वदेश फिर्ता।
खुशीको खबर खुशीको खबर खुशीको खबर।
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुशीको खबर।
अब नेपाल टेलिकमको सियुजी अफर, सियुजी सेवाका विशेषताहरू,
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने,
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध,
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने,
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने,
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने।
यो योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ।
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिलीराज विष्टको पनि डिएनए परीक्षण थालेको छ। त्रिवी शिक्षण अस्पतालको फोरेन्स ल्याबमा विष्टको डिएनए परीक्षण थालिएको हो। अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर हरिहर बस्ती नेतृत्वको टोलीले विष्टको डिएनए परीक्षणका लागि बिहान रगतको स्प्यानल लिएको स्रोतले बताएको छ। विष्टलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ। उनीसँगै विष्टका छोरा किरण र भीमदत्ता नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको पनि डिएनए परीक्षण गर्ने तयारी थालिएको जनाइएको छ। यसअघि प्रहरीले मुख्य अभियुक्तको रूपमा सार्वजनिक गरेका दिलीप सिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए। त्यस्तै निर्मला पन्तको हत्या हुने अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन्। रोशनी हाजिर जमानेमा छुटेकी थिइन् भने बबिता 30,000 रुपियाँ धरोटीमा छुटेकी हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता 2075 दफा 15 अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमतिले धरोटी वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था गरिएको छ। साउन 10 गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो। तर लामो समयसम्म बम दिदी बहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएका थिएनन्। आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको ज्यान गएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिवर्तन गरेपछि मात्र बम दिदी बहिनीहरू पक्राउ परेका थिए।
निर्मला पन्तका आमा बुवाले न्याय दिन नसके आफूहरूलाई पनि गोली ठोकी मारिदिन सरकारसँग आग्रह गरेका छन्। न्याय खोज्दै राजधानी पुगेका पन्तका आमा बाबुले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा छोरीको हत्यारा पत्ता लगाएर कारवाही गर्न नसक्ने भए आफूहरूलाई पनि गोली ठोकेर मार्न चुनौती दिएका छन्। निर्मलाका बाबु यज्ञराज पन्त र आमा दुर्गा देवीले छोरीको हत्यारा पत्ता नलागेका कारण आफू राजधानी आएकाले छोरी जस्तो सम्झेर न्याय दिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। कञ्चनपुरका महिला अधिकार कर्मीले न्याय नपाइकन जिल्ला नफर्किने भन्दै न्यायका लागि ज्यान गुमाउन पनि तयार रहेको बताएका छन्। प्रहरीले घटनाका प्रमाण नष्ट गर्ने काम गरेको भन्दै अधिकार कर्मीले प्रहरीमाथि लागेको दाग हटाउन प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पनि चुनौती दिएकी छन्। उनीहरूले अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव वीरेन्द्र केसीले अनुसन्धानको विश्वसनीयतामा गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएर पनि फेरि समिति सदस्यमै फर्किएकाले उहाँको भूमिकाप्रति पनि आशंका व्यक्त गरेका छन्। अधिकार कर्मी शारदा चन्दले गोली नचलाउन्जेलसम्म घटनाबारे केन्द्र प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण नभएको र त्यसपछि सरकारका विभिन्न निकाय पुगेर पन्तका परिवारलाई पीडा दिने काम भएको बताउनु भयो। उहाँले न्यायका लागि ज्यान दिन पनि आफूहरू तयार रहेको भन्दै न्याय नपाई जिल्ला नफर्कने चेतावनी दिएको छ। 9 जना अधिकार कर्मी सहित निर्मला पन्तका आमा बुवा न्याय खोज्दै राजधानी काठमाडौँ पुगेका छन्।
सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार पारिरहेको संसदलाई जानकारी गराएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले यो कुराको जानकारी गराउनु भएको हो। मन्त्री ढकालले सदनको भोलिको बैठकमा सम्बन्धित मन्त्रीले प्रमुख प्रतिपक्षी दलले उठाएको विषयमा सदनमा जवाब दिने जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनको भोलिको बैठकमा बलात्कारपछि हत्या गरिएका कञ्चनपुरका निर्मला पन्तको हत्यारा पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यान आकर्षण आकर्षण गराएको थियो।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन भन्दै कञ्चनपुरका महिलाहरूले आज पनि प्रदर्शनलाई जारी राखेका छन्। घटना लगत्तै प्रदर्शनमा उत्रिएका आमा समूहका महिलाले निर्मलाको हत्यारा पत्ता लगाउन दबाब स्वरूप हातमा थाल बजाउँदै प्रदर्शन गरेका हुन्। एक नम्बर गल्लीबाट निस्किएको विरोध र्याली महेन्द्रनगर बजारको परिक्रमा गर्दै मदन चोकमा गएर धरनामा परिणत भएको थियो। निर्मलाको न्यायका लागि गठित दबाबमूलक सङ्घर्ष समितिले घटनाको लामो समय भइसक्दा पनि हत्यारा पत्ता नलाएपछि शान्तिपूर्ण आन्दोलनलाई फेरि निरन्तरता दिएको जनाएको छ। बलात्कारपछि हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषी तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग उनीहरूले गरेका छन्। त्यसै गरी आज नेभी सङ्घ कञ्चनपुरको आयोजनामा भएको आन्दोलनमा सहभागीहरूले हत्यारालाई सरकारले संरक्षण गरेको प्रति आपत्ति जनाएको छ। लामो समय भइसक्दा समेत हत्यारा सार्वजनिक नगर्नु र पीडितले न्याय नपाउनु विडम्बना भएको आन्दोलनमा सहभागीहरूले बताएका छन्। प्रहरी प्रशासनले हत्यारालाई बचाउन खोजेको भन्दै बाध्य भएर फेरि जनता सडकमा उत्रनु परेको सहभागीहरूले गुनासो गरेका छन्।
अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक सङ्घर्ष समितिले थप सङ्घर्षका लागि भन्दै निर्मलाका आमा बाबु यज्ञ र दुर्गालाई राजधानी लगेको विषयमा कञ्चनपुरमा विरोध भएको छ। बिहिबार नागरिक समाज लगायत यहाँका विभिन्न सङ्घ संस्थाको बैठकमा सहभागीहरूले भण्डारी नेतृत्वको कार्यशैलीप्रति नागरिक समाज र अधिकारकर्मीले असन्तुष्टि व्यक्त गरेका हुन्। आन्दोलन गर्दा सबै मिलेर गर्ने अनि राजधानी जाँदा सुटुक्क पीडितका अभिभावकलाई लगेर गएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। बैठकमा भण्डारी नेतृत्वको नागरिक सङ्घर्ष समितिलाई धन्यवाद दिएर भङ्ग गर्ने कुरा उठे पनि केही अधिकारकर्मी एवं नागरिक समाजका अगुवाले संयोजक अनुपस्थित भएका बेला समिति भङ्ग गर्न नहुने बताएका थिए। निर्मलाको न्यायका लागि अधिकारकर्मी नागरिक समाज बुद्धिजीवी व्यवसायी सबैले एकजुट भएर आन्दोलन गरेको तर कसैले पनि जानकारी नदिएरै पीडितका बुवा आमालाई राजधानी लग्ने काम उचित नभएको उनीहरूको भनाइरहेको थियो। अधिकारका लागि एकजुट भएका महिला अधिकारकर्मी बीच समूहमा विभाजन भएर आन्दोलन गर्दा पीडितले न्याय नपाउने समेत ठोकुवा गरिएको छ। अधिकारकर्मी नितु भट्टले आन्दोलन गर्दा सबै मिलेर गर्ने अनि राजधानी सङ्घर्षका लागि जाँदा एकलौटी ढङ्गले जाने काम उपयुक्त नभएको बताउनुभयो। यस्तो कारणले सबै अधिकारकर्मी आन्दोलनमा होमिएकाहरूको भावनामा चोट लाग्ने उहाँको ठहर रहेको छ। नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले भण्डारी नेतृत्वको समूह कहाँ गयो किन गयो आफूलाई थाहै नभएको र आफूलाई कसैले पनि नसोधेको बताउनुभयो। निर्मलाको सब भेटिएदेखि वास्तविक हत्या र सार्वजनिकको माग राख्दै आएका एलएन श्रेष्ठ नेतृत्वको सङ्घर्ष समितिले निर्मलाका आमा बाबुप्रति असन्तुष्टि व्यक्त गरेका छन्। दबावमूलक सङ्घर्ष समितिका पदाधिकारीले फोन गर्दा समेत यज्ञ र दुर्गाले फोन नउठाएको र पटक पटक लगाउँदा समेत फोन स्विच अफ गरेर समितिको निष्कर्ष रहेको छ। नागरिक सङ्घर्ष समितिका संयोजक मीना भण्डारीले जिल्लामा आन्दोलन गर्दा न्याय नपाएकाले बाध्य भएर राजधानी आएको बताउनु भएको छ। उहाँले निर्मलाका आमा बाबुको प्रत्यक्ष गुनासो प्रधानमन्त्री राष्ट्रपति लगायत सरकारवालालाई सुनाउन काठमाडौँ आएको बताउनुभयो। निर्मला हत्याकाण्डदेखि भएका आन्दोलनमा होमिएका नागरिक समाजप्रति केहीले आरोप लगाइरहेका छन्। एनजिओका अधिकारकर्मीहरू नाममा डलरको खेतीका लागि आन्दोलन गरिरहेको उनीहरूप्रति गम्भीर आरोप रहेको छ। तर आन्दोलनमा होमिएकाहरूले छोरी निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएको दावी गरिरहेका छन्। नागरिक समाज कञ्चनपुरका पूर्व अध्यक्ष नरबहादुर साउदले न्याय नपाई आन्दोलनमा होमिनुपर्ने अवस्था सिर्जना हुनेतर्फ ध्यान आकर्षण गर्नुभयो। नागरिक समाजको बैठकमा उहाँले निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गराउन शुक्रबार गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउने बताउनुभयो। निर्मला हत्याकाण्डको प्रारम्भिकदेखि अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीले त्रुटि गरेको भन्दै कानुनी कारवाही घाइतेको नियमित अनुगमन आदि निर्णय गरिएका छन्। न्याय नपाएसम्म सरकारलाई शान्तिपूर्ण खबरदारी गर्ने उहाँले बताउनुभयो। निर्मला हत्याकाण्डका वास्तविक दोषी सार्वजनिकको माग राख्दै नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले समेत आज महेन्द्रनगरमा विरोध सभा गरेको थियो।
प्रदेश सात सरकारले प्रदेश मातहतका कार्यालय स्थापना र कर्मचारी खटनपठनलाई तीव्रता दिएको छ। सङ्घीय सरकारले तोकी अनुसारका केही स्थानहरूमा मातहतका कार्यालयहरू स्थापना भइसकेका छन् भने केही स्थानमा भने कार्यालय र कर्मचारी अझै पुग्न सकेका छैनन्। प्रदेशका सातै मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालयमा 2613 कर्मचारी आवश्यक पर्ने भए पनि हालसम्म सो अनुसार कर्मचारी पुग्न सकेका छैनन्। सहकर्मी निर्मला खडायतको यो रिपोर्ट।
जो संरचनाहरू अब बनाएका छन् हामी बनाउँदैछौँ, त्यो संरचनाहरूमा अब कर्मचारी खटन पटन व्यवस्थापनको कुराहरू गर्दैछौँ। संरचनाको पनि ढिलो गरी यसको खाका बनाउने कुराहरू नेपाल सरकारले गर्यो अनि अहिलेसम्म त्यो सबै आइसकेको छैन। त्यो आइसकेपछि हामी धेरै दिन यसमा चाहिँ विलम्ब गर्दै गर्दैनौँ।
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा, केन्द्र सरकारले प्रदेश सरकार अन्तर्गत रहने निकायहरू विभाजनमा ढिलाइ गर्दा त्यसको व्यवस्थापनमा समस्या भएको बताउनु हुँदै प्रदेश सरकारले प्रदेश मातहतका कार्यालय कार्यालय स्थापना र कर्मचारी खटनपटनलाई तीव्रता दिएको छ। उहाँले अहिले कार्यालयको व्यवस्थापन र कर्मचारी खटनपटनको कार्य भइरहेको बताउनुभयो। केन्द्र सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई प्रदेश सरकार अन्तर्गत 2613 जना कर्मचारी रहने गरी कार्यालयहरूको संरचना पठाएको छ। केही कार्यालयहरू थप गर्नुपर्ने भन्दै प्रदेश सरकारको मन्त्री परिषदको बैठकले केन्द्र सरकारलाई सिफारिस गरेको छ। बाँकी स्थानहरूमा कार्यालय स्थापना र कर्मचारी खटाउने कार्य शुरू भएको बताउनुहुन्छ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव नारायण प्रसाद बिडारी।
तत्कालमा कार्य सञ्चालनका लागि सातैवटा मन्त्रालय अन्तर्गत हुने गरी यस प्रदेशमा 2613 कर्मचारीको दरबन्दी आएका छन्। प्रदेश सरकारले आफ्नो आवश्यकता अनुसार जुन संगठन दरबन्दी संरचनामा थप घट गर्न पर्ने आवश्यकता महसुस हुन्छ त्यसै अनुसार रूपान्तरण यसलाई चाहिँ नि परिवर्तन गर्न सक्छ। त्यो म्यान्डेट चाहिँ नि हामीलाई कानुन र संविधानले दिएको छ। त्यही अनुसार कार्यालयहरूमा कर्मचारीहरू केही डेपुट भएर आइसक्नु भएको अवस्था छ, पूर्ण भइसकेको छैन।
प्रदेश साथमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालय वन अनुसन्धान तथा प्राविधिक केन्द्र 10 डिभिजन वन कार्यालयहरू 2 भू तथा जलाधार व्यवस्थापन कार्यालय उद्योग वाणिज्य रहेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशन र 4 यातायात व्यवस्था कार्यालयहरू रहेका छन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल रहेका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत 7 कार्यालयहरू रहेका छन्। कतिपय कार्यालयहरू स्थापना भइसकेको र कतिपय स्थापनाको तयारीमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बताउनु भयो।
कार्यालयको कार्यसूची आयो अहिलेको डेटमा चाहिँ हाम्रो जलस्रोत तथा सिँचाइ व्यवस्थापन डिभिजन 8 र जलस्रोत तथा सिँचाइ व्यवस्थापन सब डिभिजन 1 लगायत एउटा चाहिँ भूमिगत जलस्रोत सिँचाइ डिभिजन भनेर कैलालीमा गऱ्यो 10 प्लस 4 यातायात व्यवस्था कार्यालय त्यति चाहिँ हामीले चाहिँ बोर्ड राखिसक्यौँ प्रदेश सरकारको जलस्रोतको डिभिजनहरूको हकमा चाहिँ केन्द्रबाट केही चाहिँ डी साहबहरू र इन्जिनियर साहबहरूको चाहिँ खटन पठन भएको छ। अब यो मुख्यमन्त्री कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय कार्यालयले कार्यालयमा पठाउने तयारीमै छौँ हामी।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका 7 कार्यालयहरूमा पनि उपसचिव स्तरका कर्मचारी खटाइसकेका छन्। पर्याप्त कर्मचारी तथा कार्यालयको व्यवस्थापन नहुँदा समस्या भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव यज्ञराज जोशीको भनाइ छ।
भूमि व्यवस्था कृषि मन्त्रालयको मार्फतका कार्यालयहरूमा कृषि निर्देशनालय अनि पशु सेवा निर्देशनालय पशु तालिम केन्द्र र कृषि तालिम केन्द्र लगायत केही ज्ञान केन्द्र र विज्ञ केन्द्रमा कर्मचारी खटाइसकेको छ। उपसचिवहरूको मात्र लिस्ट आएको छ। मन्त्रालयको उपसचिवज्यूलाई सम्पर्क राखेका थिए, उहाँले अब हामी केही 15-20 दिनभित्रमा खटाइ पठाउँछौँ भनेको छ।
प्रदेश सरकार अन्तर्गत 2613 कर्मचारी आवश्यक रहेको बताइए पनि त्यति कर्मचारी खटाउन केन्द्र सरकारलाई नै चुनौती बनेको छ। सरकारले दरबन्दी भन्दा 50% कम कर्मचारी खटाएको भए पनि खटाइएका कर्मचारी समेत पुगेका छैनन्। खारेज भएका कार्यालयका कर्मचारीको समायोजन अहिलेसम्म हुन नसकेपछि एकातिर कर्मचारी कामविहीन बनेका छन् भने प्रदेश मन्त्रालय र स्थानीय निकायका कर्मचारीको चरम अभाव हुँदा सेवाग्राही मर्कामा छन्। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। अझै पनि प्रत्येक स्थानीय तहहरूमा कर्मचारी नखटिनुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
शिवराज पन्त। कर्मचारीहरूलाई चाहिँ व्यवस्थापन गर्ने चाहिँ सरकारको जिम्मेवारी हो, तर यहाँ चाहिँ अलिकति अब अलि राजनीतिले गर्दा या के कारणले गर्दा हो कर्मचारीहरू चाहिँ खटाएको ठाउँमा नजाने त्यस्तो प्रवृत्तिहरू देखिया छ है। अब यसमा चाहिँ मलाई के लाग्छ भने कडाइका साथ सरकारले नै यो काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई।
हृदत्त जोशी हो। सरकारकै कमजोरी ठहरिन्छ, सरकारले आफ्नो मादतको कर्मचारीहरूलाई दुरुस्त राख्नु, सर्वा गर्नु अनि लोकसेवा प्रक्रिया अनुसार पनि लिनु त्यो सरकारकै अधिकारभित्रको कुरो हो। त्यो कुरोमा चाहिँ सरकारले गम्भीर रूपले चाहिँ आफूलाई चाहिएको कर्मचारी नियुक्ति गर्न सक्नुपर्छ। यसो कुनै किसिमको वाद विवाद गुटुपगुट हुँदैनन्। लोकसेवामा चाहिँ स्वच्छ छविका व्यक्तिहरूलाई लोकसेवालाई दिएको अधिकारलाई प्रयोजन गरी ल्यायमा सायद सम्भव त्यो कुरो सबैले मान्य हुनेछ। त्यसमा सरकारले कमजोरी ठान्छ मैले।
लक्ष्मण सिंह विष्ट। खास गरेर त सङ्घीय सरकारको धेरै कमजोरी छ, जुन या त तिनीहरूले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने कर्मचारी व्यवस्थापन गर्ने, होइन भने तिनीहरूले जसरी पनि चाहिँ कर्मचारीको व्यवस्थापन गर्नुपर्ने थियो। त्यसैले जो केन्द्रीय सरकार छ त्यसको साह्रै नै कमजोरी जस्तो लाग्छ मलाई।
विनोद भट्टराई, समयमा सम्बन्धित ठाउँमा सम्बन्धित कर्मचारी नपुगेर तमाम जनताहरूका कामहरू यथा समय सम्भव हुन सकेका छैनन्। समग्रमा राज्यको निर्धता हो, राज्यले जुन गर्नुपर्ने जुन आफ्नो दायित्व हो, कर्तव्य हो, त्यतापट्टि राज्यको अलिकति ध्यान नपुगेको, राज्यको पहुँच नपुगेको र समग्रमा कर्मचारी खटाउन नसकेर जनताहरूलाई यसरी चाहिँ दुःख दिएको अवस्था मैले पाएको छु।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ। शुक्लफाटा नगरपालिकाको अनुरोध। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँको घर घरमा नगर स्तरीय आपदिक योजना निर्माण कार्यमा आम नागरिकहरूको सहभागिता सुनिश्चित गराउन नगरपालिकाको जनसङ्ख्या तथ्याङ्कको संकलन गर्न प्रत्येक वडाका गाउँटोलमा आएका तथ्याङ्क संकलनकर्ता गणकहरूलाई सत्य तथ्य विवरण उपलब्ध गराई घरदुरी संकलन कार्यमा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ। तपाईँको घरमा आएका गणकहरूले मोबाइल एप्सको प्रविधिबाट नगरपालिकाको जनसङ्ख्या तथ्याङ्क संकलन तथा घर नम्बर कोडिङ गर्ने भएकोले उक्त कार्यमा सहयोग गरिदिन हुन अनुरोध गरिन्छ। शुक्लफाटा नगरपालिकाको कार्यालय झलारी, कञ्चनपुर।
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा कैलालीको श्री दुर्गालक्ष्मी माध्यमिक विद्यालय अन्तर्यमा भाद्र 30 गते शनिबारका दिन बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेशन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेशन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। आयोजक नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल तथा आयन्स क्लब अफ अन्तरिया सिटी।
भागेश्वर हेल्थ क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर संजय साख्य एमबीबीएस एमडी डर्मा, वरिष्ठ कुष्ठ यौनरोग तथा सौन्दर्य विशेषज्ञ, हाल कार्यरत क्षेत्रपाठी सामुदायिक हस्पिटल काठमाडौँ। डाक्टर आउने मिति यही भाद्र 30 गते शनिबारका दिन।
डाक्टर रित पौडेल एमबीबीएस एमडी न्यूरोसाइक्रिटिक, वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ।
सम्पर्क स्थान भागेश्वर हेल्थ क्लिनिक, गल्ली नम्बर 3, फ्री लाइन, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क नम्बर 0995208116।
होइन, यो 5 रुपियाँमा के आउँछ?
5 रुपियाँमा? 5 रुपियाँमा त के आउँछ र?
के आउँछ भन न, 5 रुपियाँमा के आउँछ चाँडो भन।
5 रुपियाँमा त के नै आउँछ र? तिमी नै भन न त के आउँछ।
ल सुन, अब 5 रुपियाँमा अरू केही नआए पनि एनसेलको फुच्चे डेटा प्याक आउँछ। 5 रुपियाँमा एक दिनको लागि बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म चल्ने 25 MB डेटा पाइन्छ। 5 टाइप गरी 17123 SMS पठाई यो प्याक किन्न सकिन्छ। सरकारी कर सहित यो प्याकको शुल्क 6 रुपियाँ 38 पैसा हुन्छ। एनसेल, आज भोलि सधैँ सँगै।
नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT
यही भाद्र 30 गतेका दिन आउँदै हुनुहुन्छ।
आधुनिक मसिनद्वारा घाँटीको इन्डोस्कोपीको सुविधा, कानको सुनाई परीक्षण यन्त्रको व्यवस्था, कान सुन्न सक्ने मसिन उपलब्ध, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण सेवा। सम्पर्क स्थान उमा मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन नम्बर 0995215543।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। अदालतले पीडितका पक्षमा फैसला सुनाए पनि समयमै कार्यान्वयन हुने गरेका छैनन्। जिल्ला अदालत कैलालीले गरेको 1439 मुद्दाको फैसला र निर्णय कार्यान्वयन भएको छैन। अदालतको तथ्याङ्क अनुसार विभिन्न मुद्दामा दोषी ठहर भएर जेल सजाय सुनाएका 1243जनाबाट 1654 वर्ष कैद भुक्तान हुन सकेको छैन। त्यस्तै दोषीलाई जरिवाना तोकिएको 7,24,83,000 रुपियाँ पनि असुल हुन बाँकी रहेको जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले बताउनुभयो। यसरी कार्यान्वयन हुन नसकेका मुद्दामा बलात्कार, हत्या, चोरी, डकैती, लागु औषध कारोबार लगायतका सरकारवादी मुद्दाको संख्या धेरै रहेको छ। कतिपय गम्भीर प्रकृतिका मुद्दाका फैसला पनि कार्यान्वयन भएका छैनन्। अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन नहुँदा पीडितले न्यायको अनुभूति गर्न नसक्ने उहाँको भनाइरहेको छ। सुनवाईका क्रममा कमजोर प्रमाणले धरौटीमा रिहा हुने र पछि फैसला विपक्षमा आउँदा भाग्ने गरेको तहसिलदार नेगीले बताउनुभयो। अदालतले फैसला कार्यान्वयनका लागि प्रहरीलाई पठाउने गरेको छ। प्रहरीसँग जनशक्ति, साधन स्रोत अभाव, कामको जिम्मेवारी जानकारी धेरै भएर पनि कार्यान्वयन गर्न नसकेको हुन सक्ने श्रेष्ठदार इन्द्रबहादुर कठायतले बताउनुभयो। फैसला भएर पनि कार्यान्वयन नहुँदा न्याय पाएको अनुभूत नभएको बताउँदै कतिपय पीडितले अदालतमा निवेदन दिने गरेका छन्। पीडितको उजुरीमा आदेश हुँदा समेत कार्यान्वयन नभएको पाइएको छ। कार्यान्वयन नभएका कतिपय मुद्दा वर्षौँ पहिलेका पनि रहँदै आएका छन्।
लामो समयदेखि विद्युत अभाव छिल्दै आएका बझाङका बासिन्दा अब छिट्टै त्यो समस्याबाट छुटकारा पाउने भएका छन्। असोज पहिलो साताबाट बझाङमा पनि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। बझाङभित्र गर्नुपर्ने पोलिङ र लाइनिङको सबै काम सकिएको नरेन्द्र दावाजेवी निर्माणका प्राविधिक महेश जोशीले बताउनुभयो। यस महिनाको अन्तिमसम्ममा विद्युत प्रवाह गर्न सकिने उहाँको भनाइ छ। असोजबाट सदरमुकाम र आसपासका गाउँका करिब 5,000 घर परिवारले राष्ट्रिय प्रसारण लाइनको विद्युत उपभोग गर्न पाउनेछन्। खप्तर छन्ना गाउँपालिका बाहेक बझाङका अन्य 11 स्थानीय तहमा पनि लाइन विस्तारको काम भइरहेको छ। राष्ट्रिय प्रसारण लाइन वितरण गर्नका लागि केदारसिउ गाउँपालिकाको बाग्थला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सब स्टेसन निर्माणको काम तीव्र गतिमा भइरहेको र यस वर्षको अन्तिमसम्म निर्माण भइसक्ने ठेकेदार कम्पनीहरूले जनाएका छन्। सदरमुकाम र आसपासका गाउँहरूलाई विद्युत सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत प्राधिकरणको सुरमादेवी साना जलविद्युत आयोजना पटक पटक बिग्रन थालेपछि विद्युत अभावले त्यहाँका बासिन्दाहरू हैरान भएका छन्।
कोइराली उद्योग वाणिज्य सङ्घले नक्कली सदस्यता बनाउने पदाधिकारीलाई निर्वाचन गराउन र निर्वाचन समिति बनाउन जिम्मा दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले आफ्नो निर्णय सच्याएको छ। सहमति अनुसार दुईवटा समिति बनाउनु पर्नेमा सदस्यता छानबिन समिति आफ्नै नेतृत्वमा बनाएर प्रशासनले निर्वाचन समिति बनाउने जिम्मा म्याच सकेका पदाधिकारीलाई दिने भन्ने निर्णय सच्याएको हो। सहमति उल्टाउँदै अघि बढेको प्रशासनले त्यो निर्णयको विरोध भएपछि पछि हट्दै निर्णय सच्याएको हो। जिल्ला प्रशासन कार्यालय कोइरालीका प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा 3 समिति बनाइएको छ। जिल्ला निर्वाचन कार्यालय र सरकारी वकिलको कार्यालयका 2 प्रतिनिधिलाई सदस्य बनाइएको छ। प्रशासनको यसअघि सहमति विपरीत म्याच सकिएको र कानुन विपरीत सङ्घका अहिलेका पदाधिकारीलाई निर्वाचन समिति बनाउने निर्णय गरेको प्रशासनले त्यसलाई सच्याएको हो। तर सङ्घको विधान विपरीत म्याच सकिएका र नक्कली सदस्यता बनाउने पदाधिकारीलाई निर्वाचन गराउन दिने निर्णयको भने व्यवसायले विरोध गर्दै आएका छन्। म्याच सकिएको नक्कली सदस्य बनाएको भन्दै मुद्दाका कारण विवादित बनेका पदाधिकारीहरूलाई निर्वाचन गराउने जिम्मा दिनुले स्वच्छ वातावरणमा निर्वाचन गराउने चुनावी साधारण सभा हुन नसक्ने भएकोले त्यो निर्णय पनि सच्याउन माग गरिरहेको र निर्णय नसच्याए कानुनी उपचारमा जाने व्यवसायी जयराज न्यौपानेले जानकारी दिनुभयो।
सशस्त्र द्वन्द्वकाल यता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा 2 विदेशी नागरिकले आरोहणको अनुमति लिएका छन्। अपि हिमालको आरोहणका लागि युरोपियन मुलुक चेक गणतन्त्रका 8 र 2 नेपाली सहित 10 टोली दार्चुला पुगेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको भदौ 22 अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि पुगेको हो। यसअघि 55-56 साल अघि मात्रै विदेशी नागरिक अपि हिमाल आरोहणको लागि आउने गरेका थिए। पछिल्लो समय अपि नाम्पा संरक्षण क्षेत्र गठन भएपछि विदेशी नागरिक अपि हिमाल क्षेत्रमा घुम्न तथा जङ्गली जनावरको अध्ययन अनुसन्धानका लागि मात्रै आउने गरेकोमा पटक आरोहणको अनुमति लिएर विदेशी टोली दार्चुला पुगेको हो। 7,132 उचाइमा रहेको अपि हिमाल दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ। आरोहण टोलीको पर्यटन बोर्डका अधिकृत प्रेम कुमार पन्थी र कुबीर तमाङले नेतृत्व गर्दै लगेका छन्। पर्यटन विभागले उक्त टोलीलाई 60 म्याद दिएको छ। आरोही दलको टोली दार्चुलाको नौगाड गाउँपालिकाको सिप्टी हुँदै अपि हिमालको लागि प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो।
डडेलधुराको उग्रतारा मेलौली मार्गमा निर्माण गरिएका पक्की टेवा पर्खाल वर्ष दिन नपुग्दै भत्किन थालेका छन्। अमरगढी नगरपालिकाको उग्रतारा मन्दिर छेउबाट अजयमेरू गाउँपालिका एकसम्मको 8 सडकमा निर्माण गरिएका संरचना भत्किन थालेका हुन्। त्यहाँ पहिलो चरण अन्तर्गत कालोपत्रे निर्माण हुनेछ। 8 क्षेत्रमा निर्माण भएका 1.5 दर्जनभन्दा बढी पक्की टेवा पर्खालमध्ये 1 पनि नपुग्दै अधिकांश भत्किएका छन्। बाँकी रहेका पर्खाल पनि कतै भाँसिएका छन् भने कतै भाँसिन थालेका छन्। स्थानीयले सडक निर्माणमा आर्थिक अनियमितता भएको बताएका छन्। निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका कर्मचारीहरूको मिलोमतोमा डडेलधुराको उग्रतारादेखि बैतडीको मेलौली हुँदै पञ्चेश्वर जोड्ने सडक निर्माणमा अनियमितता भएको स्थानीयहरूको दावी रहेको छ। त्यो बैतडी डडेलधुराका दुर्गम क्षेत्रसहित पञ्चेश्वरलाई र आसपासका गाउँहरूलाई सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो मार्ग हो। तर कालोपत्रे निर्माणको पहिलो चरणमा नै अनियमितता भएको स्थानीयहरूले बताएका छन्। आगामी असोजमा काम सम्पन्न हुने गरी 2074 ठेक्का सम्झौता भएको केएस कन्स्ट्रक्सन र सडक डिभिजन कुलपातेका कर्मचारीको मिलोमतोमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको स्थानीयहरूको गुनासो रहेको छ।
कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर एक चम्पापुरमा आज तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। नमुना समाज नेपालको आयोजनामा महिला हिंसा न्यूनीकरण गर्न टेवा पुगोस् र गौ संरक्षणमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो। प्रदेश सातका प्रदेशसभा सदस्य लालबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा जिल्ला समन्वय समितिका उपसभापति सानुमाया बुढ थापा महरा तथा नेपाली काङ्ग्रेसका बेतकोट नगरपालिकाका नगर प्रमुख नगर सभापति पुष्पराज भट्ट रहनु भएको थियो। संवाद समूहकी तुलसी जोशीद्वारा सञ्चालित कार्यक्रममा गीतका माध्यमबाट पछिल्लो समयमा बढ्दै गएका महिला हिंसाका घटना न्यूनीकरण गर्न र गौ संरक्षणमा सबैले मिलेर लाग्नुपर्ने लगायतका सन्देश समेत दिएको थियो। त्यसै गरी कञ्चनपुरकी बेतकोट नगरपालिका कोडा नम्बर 3 भाग्यश्वर बचतमा महिला समूहको आयोजनामा आज तीज कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समयमा बढ्दै गएको सामाजिक विकृति तथा घरेलु हिंसा न्यूनीकरण गर्नका लागि दबाब दिने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको हो। महिलाहरूको महान पर्व तीजको अवसरमा गीतका माध्यमबाट घरेलु हिंसा न्यूनीकरणका लागि सरकारी पक्षबाट ठोस कदम चाल्नुपर्ने माग समेत गरिएको थियो। भागेश्वर बचत महिला समूहका अध्यक्ष ईश्वरी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि देउमा बाबली रहनु भएको थियो।
कैलालीको गौरीगङ्गा नगरपालिकामा सर्पको टोकाइबाट एकजनाको ज्यान गएको छ। बाख्रा व्यवसाय गर्दै आएका गौरीगङ्गा नगरपालिका 6 55 वर्षीय झङ्कर साउदको सर्पदंशबाट ज्यान गएको प्रहरीले जनाएको छ। बाख्रा फर्ममा सुतिरहेका शङ्करलाई राति 11 बजे सर्पले टोकेको थियो। उपचारका लागि धनगढीको सेती अञ्चल अस्पताल पुर्याउने बित्तिकै उहाँको ज्यान गएको सेती अञ्चल अस्पतालका आकस्मिक वार्ड इन्चार्ज कृष्ण बोहराले जानकारी दिनुभयो। सर्पले टोकेपछि उहाँको उपचारका लागि बडेपुरस्थित नेपाली सेनाको उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिहान सेती अञ्चल अस्पताल ल्याइएको थियो। सर्पले उहाँको हातको दायाँ औँलामा टोकेको थियो।
नेपाल भारत बीचको सिमाना अध्ययन गर्न गठित सीमा कार्यदलको बैठक असोज पहिलो साता काठमाडौँमा हुने भएको छ। आगामी असोज 3-5 गतेसम्म चल्ने बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यदलसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक तथ्य र नक्सा हेरेर नेपालको राष्ट्रिय हितलाई अधिकतम केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिएको छलफलमा सहभागी परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले विवादित ठाउँमा अहिले जस्तो व्यवस्था छ त्यस्तै छान्न र जसले जो भोग गरिरहेको छ त्यही रूपमा उपभोग गर्न दिने गरी सहमतिका साथ अगाडि बढ्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीसँगको छलफलमा सीमा अध्ययन समितिले कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा सीमा यकिन गर्न नसकिएको लगायतका समस्या राखेका थिए। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सीमा अध्ययन समितिको नेतृत्व नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले गर्नुभएको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनीयतालाई व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जनसहित पारित गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले संशोधनकर्ता समितिका सदस्य र सम्बन्धित निकायसँग छलफल गरेर संशोधनकर्ताका भावना समेत समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो। समितिका सदस्य एवं पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति र शैक्षिक योग्यता आवश्यकताअनुसार सार्वजनिक गर्ने प्रावधान विधेयकमा समेटेर पारित भएको जानकारी दिनुभयो। तर परिमार्जनसहित पारित उक्त विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुब्बाले भने फरक मत राख्नु भएको थियो। यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अपराध गरे कारवाही गर्ने कानुनी व्यवस्था रहेकाले चिन्ता नगर्न समितिका सदस्यहरूलाई आग्रह गर्नुभएको थियो।
अब खेल खबर। बङ्गलादेशको ढाकामा साफ च्याम्पियनसिप प्रतियोगिताको सेमी फाइनलमा पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। नेपाली टोली बिहान 11:30 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो। बङ्गलादेशमा भएको साफको 12 संस्करणमा सहभागिता जनाएको नेपाल सेमी फाइनलमा मालदिपसँग पराजित हुँदै घर फर्किएको हो। समूह विजेताका रूपमा अन्तिम 4 प्रवेश गरेको नेपालले सेमी फाइनलमा मालदिपसँग 3-0 हार बेहोरेको थियो। समूह चरणमा नेपालले बङ्गलादेश र भुटानमाथि शानदार जित निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो। अखिल नेपाल फुटबल सङ्घ एन्फाका पदाधिकारी र खेल प्रशंसक नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
निर्मला हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन एसपी विष्टको पनि डिएनए परीक्षण गरिने।
न्याय दिन नसके आफूहरूलाई पनि गोली हानी मारिदिन सरकारसँग निर्मलाका आमा बुवाको आग्रह।
लामो समयदेखि विद्युत दबाव झेल्दै आएका बझाङवासी अब छिट्टै समस्याबाट मुक्त हुने।
जिल्ला अदालत कैलालीले गरेका फैसला र निर्णय कार्यान्वयन भएनन्।
नेपालको ऐतिहासिक तथा तथ्य र नक्सा हेरेर काम गर्न प्रधानमन्त्रीको निर्देश।
वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक समितिबाट पारित।
नेपाली फुटबल टोली स्वदेश फिर्ता।
हस् तैले यो समाचार बुलेटिन यहीँ तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0925 2574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन पुचाजीलाई धन्यवाद।